कार्यक्रम निचोडबाट केशव ढकालको नमस्कार। पछिल्लो 30 वर्षमा देशमा ठूला ठूला राजनीतिक परिवर्तन भएको छ। लोकतन्त्र आएको छ, गणतन्त्र आएको छ, नेताहरूले विकास र समृद्धिका ठूला ठूला कुरा गर्नुभएको छ। तर कर्णाली प्रदेशको राजधानी वीरनगर 11 झुप्रा खोलामा रहेको यो बस्तीमा पञ्चायत कालको जनमत सङ्ग्रहमा जस्तो अवस्था थियो अहिले पनि उस्तै छ। यहाँ अधिकांश घरहरू छाप्रा छन्। नजिकैको खोलाबाट एक्सकाभेटर चलाएर बालुवा निकालेपछि बस्ती जोखिममा रहेको छ। आज हामी यही बस्तीमा सुख दुःख बाँड्न आइपुगेका छौँ। हामीसँग करिब 50 सहभागी हुनुहुन्छ। यसै गरी अतिथिका रूपमा हामीसँग कर्णाली प्रदेश सभाका सांसद राजु गुइँदेल नेपाली, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी र वादी समुदायका तारावादी अतिथिका रूपमा रहनुभएको छ। म सुरुमा तपाईँ सहभागीबाटै प्रश्न लिन चाहन्छु।
सबैलाई नमस्ते, मेरो नाम कल्पना वादी। अनि यहाँ सबभन्दा समस्या के छ भन्दाखेरि हामी वादी समुदायमा केही पनि हाम्रो घर बस्ती केही पनि छैन सर। अनि हामी बाल्लो ढुङ्गो खनेर बालबच्चा पढाउने लेखाउने खाने हामी यही गरिरहेका छौँ। र यही पनि अहिले हामीलाई जिसिबीले सब लगिसक्यो, चिर पारेर लैसक्यो। अब हामी आज हो कि भोलि हो, हामीलाई बच्ने पनि हामीलाई आश छैन। र हाम्रो बालबच्चालाई पनि, मेरो दुईवटा छोराहरूलाई पनि मैले अहिले नपढाएर सर, मैले इन्डियामा मेरो छोराछोरी बाँच्लान् भनेर मैले पठाइसकेको छु। अनि म मरेँ पनि मेरो परिवार मर्यो भने मेरो बच्चा नभए मरुन् भन्ने सम्मत भइसकेको छ। अनि हाम्रो बस्ने भाँस पनि छैन, खाने घाँस पनि छैन। अनि त्यसै लागि सबै यो समितिले भन्नुभएको छ, हामीले माथिबाट सबै गराएर ल्याइसकेका छौँ, तिमीहरूले के गर्न सक्छौ सर? हामी तपाईँबाट पनि जवाब दिन सक्नुहुन्छ हामीलाई, हो भनेपछि हो, हामीले माथि स्वीकृति भइसकेको छ, हामीले दिएका छौँ भन्नु सक्नुहुन्छ। नाइ भनेपछि हामीलाई पनि केही रोजगारी कहाँ हुन्छ, बस्ने बास कवास दिनुपर्ने हुन्छ। र हाम्रो बालबच्चा पढ्न नपाएर अहिले हामीले इन्डियाको अर्को ठाउँमा भाँडा धुने पठाएका छौँ। हाम्रा छोराछोरी सानो छन्, 15-12 वर्ष बच्चाहरूलाई। अनि हामी मरे पनि हाम्रो बालबच्चा नमरुन्, हामी त जोखिममा छौँ। हामी पहिला सानो बच्चा थिएँ, हामीलाई पानी आउँदाखेरि यता उकालो डाँडाहरूमा दुखाउँथ्यो भने चाहिँ अहिले त हामीलाई उता पनि पहिराले कुद्छ, यता पनि खोलाले डुबाउने जस्तो भइसकेको छ सर। अनि त्यही भन्दै
हस् हस् तपाईँको प्रश्न, अरू कोही हुनुहुन्छ यता हात उठाउनु भएको छ, नाम भन्नुहोला, अरू केही भन्नु पर्दैन।
सबैलाई नमस्कार, मेरो नाम धनसरा वादी हो, बिनापा 11 शान्तिपुर झुप्रामा पर्छ। अनि समस्या भन्नुपर्दा हाम्रो अब यस ठाउँमा एकदमै नाजुक अवस्थाको ठाउँ छ। सबैले देख्दा पनि यो ठाउँ एकदमै नाजुक नै छ, किनभने खोलाको किनारमा बस्ती छ। अनि त्यसैमा पनि यस ठाउँमा कुनै अनि स्वास्थ्य संस्था छैन, अनि कुनै खानेपानीहरू राम्रो छैन। अनि बाहिरका मान्छेहरू पनि कुनै ठाउँमा घुम्न आउनुभयो भने यो ठाउँको पानीहरू खानुहुन्न, किनभने यो ठाउँको पानीहरू फोहोर छ भनेर उतैबाट पानी बोकेर आउनुहुन्छ। हामी त अबै खोलाको पानी नै खाएर बसेका छौँ। अनि यो ठाउँमा अब पानी राम्रो छैन हामीले खानको निम्ति। अनि त्यसरी नै अब स्वास्थ्यको कुरा भन्ने हो भने यस ठाउँमा दिदीबहिनीहरू गर्भवती हुनुहुन्छ भने यस ठाउँमा जाँच गराउनलाई हामी सुर्खेत बजारमै पुग्नुपर्छ। अनि त्यहाँदेखि हाम्रो हेल्थपोस्टबाट आउनुभएदेखि यहाँ बस्ने ठाउँ पनि छैन। अनि कहिले कसो यस ठाउँमा आउनुभयो भने बस्ने ठाउँ नभएको कारणले गर्दाखेरि उहाँहरू आउने पनि मन राम्रोसित गर्नु हुँदैन। अनि हामीले पाउनुपर्ने, अब हामीलाई भनेको छ अनि दलित जातिहरूले यति औषधि निशुल्कमा पाएको छ भनेर भनिरहेको छ, तर हामीले त्यो औषधि हामीले पाउन सकेको छैनौँ। हामी बिरामी भयौँ, हामी कालागाउँ क्षेत्रीय हस्पिटलमा गयौँ भनेपछि हामीले यो औषधि हाम्रो जातिले निशुल्क पाउनुपर्छ, हामीले पाउँछौँ यति औषधि भन्ने टाइममा, अनि त्यस्तो अहिले केही पनि छैन भनेर उल्टो हामीलाई रिसाउनुहुन्छ। अनि हामीले फेरि पनि आफ्नो खर्च गरेर गर्नुपर्छ।
धन्यवाद, म जवाफ यहाँले मेर्जु। यहाँले पनि देख्नुभयो, बस्ती देख्नुभयो, खोला देख्नुभयो, त्यहाँ ठुलो पोखरी बनेको छ, बस्ती माथि पोखरी बनेको छ, एक्सकाभेटर चल्छ, ठेकदारले बालुवा उठाउँछ, बालुवा मात्र होइन उहाँहरूको घाँस बास उठेको त्रास उहाँहरूलाई छ। यसरी एक्सकाभेटर चलाएर बालुवा उठाउन पाइने हो?
स्वाभाविक रूपमा बालुवा एक्सकाभेटर चलाएर उठाउन पाइँदैन। यो बस्तीसँग दुईवटा कुरा चाहिँ यो बस्ती पनि क्लियर हुन जरुरी छ। पहिलो कुरा, माछो देख्दा कुँडमाथि हात, सर्पो देख्दा कुँडबाट बाहिर हात भन्ने चाहिँ हाम्रो उखानले यहाँ लागू भएको छ कि जस्तो मलाई लाग्छ। हामी केही कुरा प्राप्त हुन्छ, हामी सबैलाई काम गर्न दिएका छौँ। अहिले पनि यहाँहरूले यो जेसिबी चलेको कुरा मैले अहिले वीरेन्द्रनगर नगरपालिकाको आधा भागमा चाहिँ यो पर्छ र स्वयं कार्यपालिकाको सदस्य यहीँ हुनुहुन्छ, उहाँले अस्ति मलाई गएर सोध्नुभएको थियो लिखित तपाईँले केही दिनुभएको छ कि छैन भनेर, मैले लिखित दिएको छैन। र जेसिबी लाउन मापदण्ड अनुसार यति गहिरो खाल्टो त पाइँदै पाइँदैन, तर टेन्डर गरेको छ जिल्ला समन्वय समितिले र आगामी वर्षदेखि हाम्रो तहमा चाहिँ यहाँ आउनेछ र हामी असारको महिनादेखि यसलाई हाम्रो नियन्त्रणमा लिनेछौँ र त्यो बेला निश्चित मापदण्ड बनाएर कति जेसिबी लाउने या नलाउने या मान्छेले तान्ने या नतान्ने भन्ने विषयमा चाहिँ एउटा विधि विधान बनाएर कार्यान्वयन गर्नेछौँ। र खास गरी त्यो बस्तीकै हकमा कुरा गर्नुहुन्छ भने यो बस्ती वैधानिक हिसाबले अहिलेसम्म चाहिँ यहाँको न लालपूर्जा छ, यो वन क्षेत्रभित्र पर्छ र वन क्षेत्रभित्र परेको कारणले गर्दा लालपूर्जाको अवस्था चाहिँ दिन सकिने आजका मितिमा पनि उहाँहरू 20 वर्षदेखि बसिरहनु भएको छ। मलाई लाग्छ म केटाकेटी हुँदाखेरि नै यहाँ चाहिँ बस्ती थियो र त्यो बस्तीको चाहिँ लालपूर्जा दिने कुरा भाषणमा त नेताहरूले के बोले मलाई थाहा छैन, तर कानुन त यो प्राकृतिक हिसाबले पनि जोखिम क्षेत्र हो यो र बस्तीका हिसाबले पनि वन क्षेत्र हो, दुइटै हिसाबले यसलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया आधार चाहिँ मैले देख्दिनँ। तर यो जनताको चाहिँ जीवन सवालसँग आर्थिक अवस्थासँग जोडिएको हातमुख जोड्ने कुरा भाउँदा एउटा यसलाई व्यवस्थित गरेर लिएर जाने र जनताले चाहिँ खान पनि पाउन् र बस्तीको धेरै ठुलो क्षति पनि नहोस् भन्ने हिसाबले अहिलेसम्म चल्दै आएको छ। तर यो व्यथिति चाहिँ जो अहिले प्रत्यक्ष मैले अस्ति उहाँले सुनाउनु भएको थियो, केही फेसबुकमा देखिएको थियो र आज आँखाले देखिएको छ, निश्चित रूपमा यो फोटो चाहिँ खाल्डाहरूको फोटो हामीले लिएका छौँ। आगामी टेन्डर वा उठाउने प्रक्रियामा यो कुराको चाहिँ हामी राख्नेछौँ र यो जेसिबी सञ्चालनको प्रक्रिया र यो खाल्डा बनाउने प्रक्रियालाई आगामी प्रक्रियामा चाहिँ हामी निश्चित रूपमा चाहिँ रोक्छौँ। र
कहिलेबाट रोकेला मेयर साहब भन्नु,
यो रोकिने त असारसम्म हामीले केही गर्न सक्ने अवस्था छैन, एउटा विधिबाट एउटा संस्थाले टेन्डर गरेको प्रक्रिया छ र त्यस पछाडिको हकमा चाहिँ जब अब नयाँ टेन्डरको प्रक्रियामा जान्छ अथवा नगरपालिकाले आफ्नो मातहतमा खास गरी भेरीगङ्गा के अरे लेकबेसी नगरपालिका र वीरेन्द्रनगर नगरपालिकाको स्वामित्वमा यो पर्छ र यो दुईवटा नगरपालिकाको चाहिँ सहमतिमा हामीले आइई गर्नका लागि चाहिँ अगाडि प्रक्रिया पनि बढाएका छौँ र त्यो आइईको रिपोर्ट अनुसार यहाँबाट खानीबाट उत्खनन गर्न मिल्ने या नमिल्ने भन्ने रिपोर्ट के आउँछ त्यो रिपोर्टका आधारबाट नै हामी यसको चाहिँ निर्णय प्रक्रियामा जानुपर्ने भाउँदा मलाई लाग्छ यो आगामी भदौदेखि नै त्यसको एउटा प्रक्रियामा चाहिँ जान्छ होला।
ल हामी आशा गरौँ आउँदो असार साउन वा ढिलोमा भदौबाट यहाँ एक्सकाभेटर चल्ने छैन, बस्ती जोखिममा पर्ने छैन। सांसदज्यू यहाँले देखिहाल्नुभयो, आफै पनि प्रत्यक्ष आउनुभयो, यहाँ दलित समुदायबाटै प्रतिनिधित्व गर्नुहुन्छ, सांसद हुनुभएको छ, उहाँहरूको समस्या उस्तै छन्।
यो समस्या भनेको अहिलेदेखिको होइन, मेयर साहबले भनिसक्नु भयो 20 वर्षभन्दा अगाडिको समस्या हो, यो जिउका त्यो छ। अहिलेसम्म अहिले त सङ्घीय राज्य प्रणालीमा देश गइसकेको छ, न त केन्द्रीय सरकारको ध्यान गयो। साँच्चै भन्दा अहिले त सायद 3 तहको चुनाव भएको यहाँहरूलाई सबैलाई थाहा छ, भोट हालेर जनप्रतिनिधिहरू बनाइसक्नुभयो, हामी त्यही अनुरूप पनि यहाँहरूसँग अहिले सहभागी भएका छौँ। र अहिले भर्खरै हामी निर्वाचित भएको 5 महिना पनि पुगेको छैन, कार्य अवधि हामीले 3 महिना जति भयो हामी सुरुवातमा छौँ, त्यो अहिले सिकाइकै पाटोमा छौँ हामी पनि। र तह र सङ्घ भनेको अलि पहिल्यैदेखि संरचना बनिरहेको र यो प्रदेश भनेको कुनै संरचना नभएको अवस्थामा फेरि पनि यो समुदायको बारेमा नीति कार्यक्रम छलफलमा हामी अझै लागिरहेका छौँ।
अहिलेसम्म संसदमा कर्णाली प्रदेश सभामा सुर्खेतको झुप्रा खोलाका वादी समुदायको समस्या उठ्या छ सांसदज्यू?
अब हामी यो उठाउने कुरो त नीति बनाउन गएका हौँला, हामी यो जनताहरूले पनि हाम्रोलाई हामीलाई सुहाउँदो खालको कानुन बनाइदिनुहोस् है भनेर सायद हामीलाई पठाएको जस्तो लाग्छ। उहाँलाई कहीँ कतै हामीलाई शङ्का लाग्दैन कि हामी उहाँहरू
सांसदज्यू ठुल्ठुला कानुन एनएम बुझ्नुहुन्न, उहाँहरूले बिहान बेलुका कसरी घर खर्च टार्ने, बस्ने बास कसरी मिलाउने भन्ने कुरा बुझ्नुहुन्छ। उहाँहरूको समस्यातर्फ तपाईँहरूको ध्यान गयो कि गएन?
यो बारेमा ध्यान गएको छ, उहाँहरूको समस्या भनेको गाँस बास कपास शिक्षा स्वास्थ्य मुख्य यही नै हो र उहाँहरूको लागि हामी सोचेका छौँ। हामीले कानुन बनाउँदा पहिलो प्राथमिकतामा राखेरै जानेछौँ, हामी भर्खरै पाइला चाल्दैछौँ, चाल्दै गर्दा समय सापेक्ष हामी अरूसँग पनि राय सल्लाह सुझाव लिनेछौँ। हामी साँच्चै भन्दा 5 जना माननीयहरू छौँ दलितहरू र हामीले उठाउने बेलामा अहिले कानुन त हाम्रो त्यति कुरा उठेको नीति अति हिसाबले उठेको छैन, हामी आन्तरिक आफ्नो बसाइमा हामी 5 जना बस्छौँ गफ गर्छौँ।
हस् सांसदज्यूलाई मैले यहाँनिर रोकेँ। ताराजी, यहाँ स्वास्थ्य समस्याको कुरा उठ्यो, तपाईँ आफै स्वास्थ्यकर्मी स्वास्थ्य स्वयंसेविका पनि हुनुहुन्छ, के समस्या तपाईँले देख्नु भएको छ यहाँ स्वास्थ्यसँग सम्बन्धित?
यहाँको समस्या अब म 2067 सालदेखि म यस ठाउँमा महिला स्वास्थ्य स्वयं सेविकाको रूपमा काम गर्दै आइरहँदा यस बिचमा मैले विशेष गरी यस ठाउँमा महिला दिदीबहिनीहरूमा धेरै समस्या देखिरहेको छु। त्यो भनेको सबभन्दा त महिलाहरूका पाठेघर सम्बन्धी धेरै समस्या देखिरहेको छु। यसमा के छ भने अब हाम्रो रोजीरोटी गर्ने यहाँका दिदीबहिनीहरूको काम गर्ने ठाउँ नै एकदमै यो गाह्रो परिस्थितिमा रहेको कारणले गर्दा आफ्नो छोराछोरी पढाउन लेखाउन उहाँलाई एकदमै मजदुरी गरेर नै गर्नुपर्ने भएको हुनाले तपाईँले देखिरहनु भएको छ। यस ठाउँको रोजगारी भनेको नि बाल्लो ढुङ्गा हो। अब उहाँहरू गर्भवती भएको समयमा आराम गर्न पाउनु भइरहेको छैन किनभने आफ्नो स्थितिले गर्दा आफ्नो काम व्यवहारले गर्दा उहाँहरू एकदमै बाल्लो ढुङ्गामा व्यस्त रहिरहनुहुन्छ। आराम गर्ने समय पनि पाउनु भएको छैन। त्यस कारणले गर्दा यहाँका गर्भवती महिलाहरूलाई जाँच गर्नको लागि पनि हाम्रो यहाँ नजिकै स्वास्थ्य संस्था नभएको कारणले गर्दा यहाँको स्वास्थ्य संस्था भनेको हाम्रो तर लाटिकोइली हेल्थ पोस्ट छ। त्यहाँसम्म जाने आउने जाने भाडा उहाँहरूलाई नभएको कारणले कतिपल्ट यो चेक जाँच गर्नको लागि पनि जान सकिरहनु भएको छैन। अब उहाँबाट हेल्थ पोस्टबाट कहिले कसो आउनुहुन्छ आइसके पनि यहाँ गाउँघर क्लिनिकको एउटा भवन राम्रो बस्ने छैन ठाउँ आएर पनि उहाँहरू राम्रोसँग बस्ने अनि यताउता गर्ने ठाउँ नभएको कारणले गर्दा उहाँहरू फर्केर जानुहुन्छ। त्यस कारणले गर्दा हाम्रो एकदमै स्वास्थ्यमा समस्या छ। हामीलाई एकदमै जरुरी भनेको गाउँघर क्लिनिकको भवन पनि छैन अनि त्यस कारणले गर्दा हामीलाई स्वास्थ्यमा महिलाहरूलाई एकदमै समस्या। त्यस कारणले स्वास्थ्य शिक्षामा पनि अब कतिपय 36 थरीको औषधि निःशुल्क छ अनि हामीले किन पाइरहेका छैनौँ हामीले कसरी पाउन सकिन्छ भनेर यहाँहरूले धेरै मलाई आवाज उठाउनुहुन्छ र तपाईँ स्वास्थ्य स्वयंसेविका भएर काम गरिरहनु भएको छ अनि तपाईँले किन औषधि ल्याउनुहुन्न किन हामीलाई औषधि वितरण गर्नुहुन्न भन्छ। हामीलाई हेल्थ पोस्टमा म गइरहेको हुन्छु जाँदाखेरि पनि मैले जम्मा पिल्स अनि अस्थायी साधनहरूका सामानहरू मात्रै ल्याउँछु अनि त्यो अधिकार तपाईँलाई दिएको छैन त्यो औषधि बाँड्नु हुँदैन भनेर यस्तो प्रश्नहरू गर्नुहुन्छ तर सामान्य औषधि तपाईँले ल्याउन सक्नुहुन्छ भनेर मलाई धेरै आवाज उठाउनुहुन्छ। तर यो कुरा म गएर स्वास्थ्य संस्थामा राख्दाखेरि उहाँहरूले भन्नुहुन्छ कि तपाईँको यो छैन तपाईँले अब लग्न पाउनुहुन्न तपाईँले अब अरू औषधि तपाईँले दिन पाउनुहुन्न तपाईँले भनेको अब सल्लाह दिने 5 वर्ष मुनिका बच्चाहरूलाई हेर्ने अनि सुत्केरी आमाहरूलाई तपाईँले अब पोषण सम्बन्धी सल्लाहहरू जानकारी दिने गर्नुपर्छ भनेर भन्नुभएको छ।
एकातिर सरकारले प्राथमिक स्वास्थ्यलाई निःशुल्क भन्छ राजधानीको 13-14 किलोमिटर नजिकै यस्तो समस्या छ प्रमुखज्यू।
अब यहाँले भनेको कुरा चाहिँ जो स्वयंसेवीजीले राख्नु भएको छ स्वाभाविक रूपमा हो। हामी निर्वाचित भइसकेपछि वीरेन्द्रनगर नगरपालिकाका 2 वडामा स्वास्थ्य चौकी अथवा सहरी स्वास्थ्य नै थिएन। 3 वडामा वडा नम्बर 10 वडा नम्बर 11 र वडा नम्बर 3 र अहिले हामी निर्वाचित भइसकेपछि यो 1 वर्षको पिरियडमा हामीले 3 वडामा सहरी स्वास्थ्य चौकीहरू स्थापना गरेका छौँ र स्वयंसेवीज्यूले भन्नुभयो मलाई लाग्छ 3 महिना जति भयो वडा नम्बर 11 पिपिराबा जहाँ वडा कार्यालय छ त्यहाँ नै हामीले चाहिँ सहरी स्वास्थ्य चौकी हामीले स्वीकृति गराएर ल्याएर हाम्रो चाहिँ सेवा पनि चाहिँ सुरु भइसकेको छ र जहाँसम्म उहाँले राख्नुभयो
कुन ठाउँमा त्यो राखियो त्यो यहाँ उहाँहरूलाई चाहिँ पाइक परेन।
अब यस्तो छ यो वडागत हिसाबले प्रत्येक ठाउँमा स्वास्थ्य चौकी राख्न सक्ने हाम्रो अवस्था छैन किनभने
त्यसको स्थापना गर्न
होइन व्यवस्थापनको पाटोमा अब उहाँहरूलाई हिजो लाटिकोइली जानु पर्थ्यो अब पिपिरा चोकमा चाहिँ जानुपर्ने भयो र बिचमा चाहिँ हामीले के कुरा चाहिँ उहाँ यहाँले भनेको जस्तै अब हामीले के कुरा गर्न सक्छौँ भने गाउँघर क्लिनिक चाहिँ हामीले स्थापना गर्न सक्छौँ। यो ठाउँ चाहिँ गाउँघर क्लिनिक उहाँले अघि नै पनि राख्नु भएको छ। यो वर्ष हामीले स्वास्थ्य चौकी यो वडामा स्थापना गऱ्यौँ भने अर्को वर्षको कार्यक्रममा हामी झुप्राकै माथिल्लो पेरिफेरी वडा नम्बर 13 इन्द्रपुरमा यो वर्ष नै हामीले गाउँघर क्लिनिक स्थापना गरेका छौँ। मलाई लाग्छ आगामी वर्ष झुप्रा बस्तीले गाउँघर क्लिनिकको चाहिँ भवन बनाउने कुरा चाहिँ प्राप्त गर्न सक्छ जस्तो मलाई लाग्छ। अहिले मैले फेरि घोषणा गर्दा मेयरले यो कार्यक्रममा भनेको थियो चाहिँ किन बनेन भनेर फेरि भोलि उहाँहरूले भन्नुहोला तर अब अहिले हामी चाहिँ नीति र चाहिँ पोलिसी र बजेट ल्याउने अवस्थामा छौँ र यहाँहरूले उठाउनु भएको खास गरी पाठेघरको समस्या यो नगरमा धेरै दिदीबहिनीहरू र अझ भनौँ पश्चिम नेपालको धेरै ठुलो समस्या हामीले पाठेघरका शिविरहरू पनि यहाँ सञ्चालन गरेका छौँ वडा नम्बर 11 वडा नम्बर 14 वडा नम्बर 16 र यहाँ पनि केही शिविरहरू सञ्चालन छ। यो समयमा पनि यदि धेरै ठुलो समस्या हो भने स्वयंसेविकाज्यूले भन्नुभयो भने हामी अर्को हप्ता नै त्यो कुरा चाहिँ हामी गर्न सक्छौँ पाठेघरको समस्याको यदि साँच्चै यहाँहरूले यहाँ हामीले मान्छे आदिन 3 दिदीबहिनी हो भने त त्यो कुरा होइन यहाँ चाहिँ मिडिया आएको बेला भनिदिने पछि मान्छे ल्याएर गराउँदा तपाईँहरू उपस्थित नहुने हो भने त सकिँदैन। साँच्चै नै पाठेघरको समस्या हो भने हामी चाहिँ यो यही चाहिँ जेठकै महिनाभित्र हामी पाठेघरको चाहिँ परीक्षणको कुरा चाहिँ हामी गर्न सक्छौँ। यो कुरामा चाहिँ मैले नगर प्रमुखका हिसाबले तपाईँहरूसँग राखेँ र स्वास्थ्य चौकीमा प्राप्त गर्ने औषधि 36 थरी औषधि हो तर औषधि के हो भन्दा औषधि चक्लेट होइन
यसो देखाए बेला ट्वाक्क समातेर घर ल्याएर पाकेटमा हाल्ने नेपालीले सबैभन्दा गर्ने चिज चाहिँ त्यही छ। र सबै नेपाली डाक्टर अनिवार्य स्वयंसेविकाले दिने चिन्ने गर्भवती महिला आमाले खाने आइरन चक्कीको कुरा खोपको कुरा यो कुरा चाहिँ नियमित पाइन्छ तर स्वयंसेविकाज्यूले बाँड्नुहुन्छ। सिटामल भन्ने कुरा ज्वरो आएपछि मात्रै खाने हो होइन, एन्टिबायोटिक भनेको कुरा त्यस कुन रोगको हो त्यो मान्छेलाई के भएको छ भनेपछि दिने हो। तर स्वयंसेविकालाई मलाई टाउको दुखिया छ मलाई एन्टिबायोटिकको सुई लगाइदिनुहोस् भन्यो भने लगाइदिए त सन्चो हुन्छ तर लाउनु हुँदैन। त्यस कारणले उहाँलाई त्यो औषधि नदिएको कुरा ठिकै हो। तर भोलि गाउँघर क्लिनिक बन्यो भने त्यो अथोरिटी हाम्रो टिम आउँछ तपाईँहरूलाई परेको बेला।
यहाँनिर रोकेँ मेजु ताराज्यू, यहाँबाट माग भएको खण्डमा साँच्चीकै यो समस्या छ भने यही महिनामा केही दिनभित्र यहाँ शिविर सञ्चालन गर्न सकिन्छ भनेर प्रमुखज्यूले भन्नुभयो। तपाईँहरू भन्न सक्नुहुन्छ यहाँ यति दिनभित्र यो समयमा भयो भने हामीले यसबाट फाइदा लिन्छौँ, शिविरबाट फाइदा लिन सक्छौँ भनेर?
त्यस्तो शिविर बस्यो भने त हाम्रो यहाँका दिदीबहिनीहरू अब पार्टी घर परीक्षणको लागि हो भने त सबैजना तयारी भएर गर्न सक्नुहुन्छ।
दिन तोक्न सक्छौँ अहिले?
सकिन्छ, 25 गतेतिर राख्यौँ भने त्यति बेलासम्म सबैजनालाई जानकारी अहिले नै हुन्छ।
ल, तपाईँहरूको समस्या समाधानको लागि शिविर यो महिनाको अन्तिम हप्ता कुनै दिन शिविर यहाँ बस्नेछ प्रमुखज्यूले भनिसक्नु भएको छ।
अब नेकपा एमाले अब यहाँ भोट माग्ने बेला, मेरो नाम देवी तारा, भोट माग्ने बेला यहाँ जाली साली लगाइन्छ, हामीलाई भोट दिनु भनेर भोट लगाउनु भयो, अहिले खै जाली लगाउने ठाउँमा सबै समुद्र बनाइसक्नु भयो, अनि हामीले जाली कहाँ लगाउने त, अनि जाली दिने कि नदिने त्यही हो।
म यसको जवाब लिइहालेँ। नेकपा एमाले भन्नुभएको छ सांसदज्यूको पार्टीसँग सम्बन्धित पऱ्यो, तपाईँले चुनावका बेला जाली लगाइन्छौँ यो गर्छौँ ऊ गर्छौँ भन्नुभयो, अहिले खोइ खोला नै सक्न लाग्नुभयो भन्नुभयो?
होइन, यो चुनावको बेलामा भन्नुभयो स्वाभाविकै हो, बजेट छुट्याउने बेलामा अब ध्यान दियो कि दिएन वार्डको कुरो रह्यो, तर साँच्चै भन्दा उठाएका कुरालाई कार्यान्वयन गर्छ है, यसमा विश्वस्त हुनु पर्छ तपाईँहरू, गर्छ। ढिलो होला, भर्खरै बजेट आयो, 2-3 महिना मात्रै काम चलेको होला, सायद बजेट पनि ढिलै आउँछ। यहाँको बजेटको बारेमा थाहा पाइसक्नु भएको छ, असारमा शान्त लाग्न थाल्यो भने अब जेटबाट भ्याइ नभ्याइ छ, दौडादौडी छ, त्यस कारणले पनि होला तपाईँको समस्या समाधान हुन्छ, यसमा विश्वस्त हुनुहोस्।
धन्यवाद यहाँलाई प्रमुखज्यू। यो जाली लगाउनको लागि यहाँबाट केही बजेट छुट्टिया छ ओडाले नगरले, के छ अवस्था?
जाली लगाउनका लागि ओडाले पनि छुट्याएको छैन र नगरमा हामीले यो खास गरी दैविक प्रकोपसँग जोडिएको केही आउने सम्भावित खतराका लागि आवश्यक पर्छ भनेर केही थान जालीहरू हामीले राखेका छौँ र यो बर्खाको सिजनमा खास गरी हामीले पहिला बाँडेको छैनौँ, अब यो जहाँ चाहिँ तत्काल चाहिँ राहत गर्नुपर्ने हुनसक्छ र त्यो ठाउँका लागि केही थान जालीहरू हामीसँग राखेका छौँ र त्यो यदि बस्तीलाई चाहिँ बस्तीको जोखिमतालाई हेरेर हामी ढुङ्गा त दिन सक्दैनौँ। अहिले ट्रेन्ड के छ भन्दा फेरि जाली र ढुङ्गा सँगसँगै, फेरि जालीलाई जानुहोस् भन्दा धेरै लग्नुहुन्न, तर झुप्रा भए हुनाले जाली पाउनुभयो भने जाली लिन सक्नुहुन्छ। यदि बस्तीकै जोखिमको अवस्था चाहिँ छ भने त्यो जालीको लागि मलाई लाग्छ यहाँ धेरै नेकपा एमाले माओवादी काङ्ग्रेस सबै पार्टीका नेताहरू हुनुहोला। मेरो एउटा अलिकति हामीले बुझाइ गर्नुपर्ने कुरा के छ भने यो बस्तीको विषयमा बस्तीले सोच्ने पर्ने कुरा हो, राजनीतिक दलको नेतृत्वले बोल्ने कुरा एउटा हो, हामीले बुझ्नुपर्ने कुरा एउटा हो।
तर प्रमुखजी उहाँको कुराबाट यो उहाँले चुनावको बेला दलहरू आउनुहुन्छ नेताहरू आउनुहुन्छ यो गरिदिउँ ऊ गरिदिउँ भनेर भोट माग्नुहुन्छ तर जितेर जानुहुन्छ, समस्या उहाँहरूको जस्ता तस्तै छन्, नेताहरूले अबिर लगाउनुहुन्छ माला लगाउनुहुन्छ उहाँहरूको समस्या चाहिँ जस्ता तस्तै छन्।
अब यो वास्तवमा नेपालमा म पनि एउटा पार्टीबाट निर्वाचित भएको मान्छे हुँ, म नेपाली काङ्ग्रेसको तर्फबाट चुनाव लडिरहँदा म यो बस्तीमा आउन भ्याइनँ अथवा भोट माग्न आउन पाइनँ अथवा समयले मलाई दिएन, सायद मैले पनि यी कुराहरू राखेँ, तर सैद्धान्तिक रूपमा चाहिँ आफूले गर्न सक्ने कुराहरूलाई दलले र दलको उम्मेदवारले भन्नपर्छ भन्ने मान्यता बोक्ने मान्छे भएको कारणले गर्दा जुन साथीहरूले भन्नुभएको थियो त्यो प्रयत्न हो। तर अहिले म निर्वाचित भएर म वीरेन्द्रनगर नगरपालिकाको मेयर हो र मेरो दायित्व यो नगरमा भएका जनताको बस्तीसँग जोडिएको कुरा, उनीहरूको चाहिँ घरवाससँग जोडिएको कुरालाई कसरी पुरा गर्न सकिन्छ अथवा त्यो चाहिँ देखिएको समस्यालाई समाधान गर्नपर्ने कुरामा चाहिँ हाम्रो कार्यपालिकाको सदस्य पनि हुनुहुन्छ, म आज तपाईँहरूले भन्नुभएको छ अहिले केही मैले देखेको पनि छु, केही फोटो खिचेको पनि छु र कम्तीमा यो बस्ती नडुब्ने गरीको व्यवस्था मिलाउने गरीको जालीको व्यवस्था के हुनसक्छ त्यो मैले मेरो ठाउँबाट मेरो कार्यपालिकामा मैले प्रयत्न गर्नेछु र हामीले विगतमा के गर्यौँ भन्दा पनि अब निर्वाचित भइसकेपछि आम जनताको भावनालाई कसरी प्रतिरोध गर्न सकिन्छ, उनीहरूको जनजीविकाको सवाल, हिजो म आफै निर्वाचित भएर आउँदा गत वर्ष उहाँहरूले यही खोला बन्द गर्दा खाना पाउनु भएन भन्नुभयो, तर जे जति थियो कार्यपालिका एउटा स्थानीय सरकार भएको नाताले हामीले करिब 1.5 लाख बराबरको चाहिँ हामीले चामल उपलब्ध गराएका थियौँ, कार्यपालिकाको सदस्य यहीँ हुनुहुन्छ आफै, तर त्यो एउटा के भने त्यसले पुगेको थिएन,
तर सरकारका हिसाबले केही समय भए पनि एउटा राहत बनाउँछ त तिजको बेला दियो चाहिँ घरमा कसैका खानै पाकेन भने एकमुठी दाल र दुई माना चामल त हामीले दिन सक्नु पर्यो भन्ने हिसाबले हामीले त्यो गरेका थियौँ भने जालीको कुरालाई पनि हामी बस्ती जोखिमको अवस्था चाहिँ हामीले देखेका छौँ। म आफै पनि गएर कार्यपालिका पनि राख्ने छु सम्बन्धित अन्य निकायहरू वन क्षेत्र र यससँग जोडिएको अन्य निकायसँग पनि राखेर के गर्न सकिन्छ त्यो चाहिँ हेरौँला। धन्यवाद।
म फेरि तपाईँ सहभागीतिर जान चाहन्छु।
पहिला नमस्कार। हामीले मेरो नाम पार्वती वादी अनि मैले भन्ने समस्या कतिपय दिदीबहिनी दाजुभाइले भनिसक्नु भएको छ र हामी दलित भएको कारणले अनि हामी शिक्षाबाट पनि पछाडि र अनि हाम्रो आर्थिक पनि नपुगेको कारणले हामी पछाडि भएको जातिलाई अनि राज्यले पनि अनि हाम्रो जातले पनि हामीलाई पछाडि फाल्दै यो खोलाको किनारमा हामी आएका छौँ अनि हाम्रो रोजीरोटी भनेकै यही गिटी बालुवा हो अनि हामीलाई गाछ कपासहरूको व्यवस्था हुनुपर्छ र अनि हाम्रो नानी बाबुहरू अहिले कतिपय हामी यहाँ खोलामा स्कुल पढाउनको लागि कति समस्या थियो हामी छ क्लास पाँच तिन क्लास पढाएर पनि हामी यहाँ सत्तरी भन्ने ठाउँमा भए पनि हामीले गिट्टी बालुवा कुटेर पनि हामीले बालबच्चाहरू पढायौँ लेखायौँ। मेरो छोरी सीता अनि अहिले सत्रको इक्जाम दिँदैछ अनि उहाँलाई अहिले केही पनि रोजगार पाएको छैन अनि उसलाई रोजगारको निम्ति अनि ऊ कुनै नोकरी जागिरीको निम्ति अनि दलितको कोटा खाली छ भनेर त अनि जहाँ सुन्नेबाट हामीले खबरहरू सुन्छौँ तर दलितको कोठा कहाँ हो कता जाने हो हामीलाई त्यो थाहा छैन अनि मेरो छोरीलाई अलिक कुनै केही सङ्घ संस्थाबाट।
धन्यवाद। हामी
नमस्कार, म घनश्याम चुनरा, म यसै समुदायमा सञ्चालन भएको विद्यालयको शिक्षक। यहाँ म अहिले लगभग 8 वर्ष भइसक्यो यस विद्यालयमा पढाउन लागेको र यहाँ विशेष गरी विद्यालयमा समस्या भन्नुपर्दा अघि स्वस्थ खानेपानीको समस्या पनि भन्नुभएको थियो, त्यो एकदमै विद्यालयमा एकदमै खानेपानीको समस्या छ। स्वस्थ खानेपानीको स्वस्थ खानेपानी नभएको कारणले बच्चाहरू एकदमै बिरामी पर्ने, विशेष गरी चैत वैशाख र भदौ असोजमा झाडाबान्ता टाइफाइड जस्ता बिरामीले गर्दा बच्चाहरू विद्यालयमा कम उपस्थित हुनुहुन्छ। र अर्को कुरा यहाँ अघि नै राखिसक्नु भएको छ, यो यहाँको अभिभावकहरू विशेष गरी बिहानै आफ्नो आफ्नो यो ढुङ्गा बल्ला खन्न जाने र उहाँहरू 11-12 अथवा 12-1 बजी मात्र आएर खाना पकाउने, जसले गर्दा हाम्रो बच्चाहरू अधिकांश बच्चाहरू बिहान खाना नखाइकन विद्यालयमा आउनुहुन्छ र हामीले यस विषयमा पहिला केही छलफल पनि राखेका थियौँ, विद्यालय व्यवस्थापन समिति पनि कुरा राखेका थियौँ। विशेष खालका बालबालिकाहरू पढ्ने यस विद्यालय हो र यसमा दिवा खाजाको व्यवस्था हुनसक्छ भने हामीले कतै आवाज उठाउन पाए, हाम्रो यहाँको बालबालिकालाई बिहान 10 बजीदेखि 4 बजीसम्म राखेर पठन पाठन गराउन सजिलो पर्थ्यो कि भनेर कुरा पनि राखेका थियौँ र यति नै हो अहिले।
धन्यवाद। म जवाब लिइहालेँ मेयर साहब। सरकारले आधारभूत शिक्षालाई अनिवार्य र कक्षा 10 सम्मको शिक्षालाई चाहिँ निःशुल्क बनाएको छ। यहाँ हामीले पनि देख्यौँ, हामी 11 बजी यहाँ आइपुगेका थियौँ, आज शुक्रबार 1 बजीसम्म विद्यालय लाग्नुपर्ने, आधाभन्दा कम विद्यार्थीहरू जुन सङ्ख्या हामीलाई भनिएको थियो आधाभन्दा कम विद्यार्थी यहाँ स्कुलमा हुनुहुन्थ्यो। यो विद्यालयले यहाँका बालबच्चालाई शिक्षा दिन सकेन, समस्या पर्यो, के कारणले सकेन शिक्षकज्यूले पनि भन्नुभयो, यसलाई कसरी समेट्ने, एकातिर सरकारी नारा व्यवहारमा अर्को समस्या, कसरी समेट्न सकेला यसलाई?
वास्तवमा उहाँले भनेको कुरा खानेपानीको कुरा
खानेपानीको समस्या
चाहिँ अब यो हामीसँग यहाँ अल्टरनेट मुहानको बाहेकको चाहिँ कुवा नै होला र त्यो कुवा निर्माणको प्रक्रिया के गर्न सकिन्छ यो हामी अब सायद
शिक्षक नै समस्या त मेरो साहब तपाईँ हामीले देखिसक्यौँ, यही खोलामा जुन पानी बगेको छ त्यही उहाँहरूले लिनुहुन्छ, एक दुई ठाउँमा अलिअलि त्यो ट्युबवेल नारा ह्यान्डपाइप राखेको छ त्यही भएर अधिकांश
यसलाई यसरी लिनुपर्छ जस्तो लाग्छ मलाई। अब शिक्षक सरले चाहिँ धेरै कुरा राख्नुभयो तर यति सिरियसली चाहिँ उहाँले चाहिँ नगरपालिकाले एउटा कुवा विद्यालयका लागि नबनाउने भन्ने चाहिँ होइन होला जस्तो मलाई लाग्थ्यो, किन विद्यालयको हकमा चाहिँ यहाँले अब उपयुक्त समयमा पनि राख्नु भएको छ, अब हामी बजेट बनाउँदै पनि छौँ आगामी वर्ष चाहिँ 75-77 को र यो कुरा वडा तहबाट चाहिँ छलफल चलाएर अगाडि बढाइदिनु होला, यहाँले योजनामा चाहिँ प्रवेश गराउनु होला र शिक्षक सरको कुरा चाहिँ कहिलेकाहीँ आउँदा चाहिँ नगरपालिका पस्दा पनि हुन्छ, किनभने यहाँले 15-20 वर्ष यहाँ पढाउनु भयो, अब हामी निर्वाचित भएर आयौँ 1 वर्ष पनि भयो, तर यहाँको कुरा व्यक्तिगत रूपमा हामीले सुन्न पनि पाएछौँ।
र योजना छान्ने बेला हुनुलाई भन्नुभएको छ मेयर साहब, योजना छान्ने बेलामा यो बस्तीमा योजना छान्ने मान्छेहरू यहाँका प्रतिनिधिहरू आइपुग्नु भयो?
अब यो बस्ती भाग्यमानी पनि भन्छु, म कार्यपालिकाको सदस्य यहीँ हुनुहुन्छ र टोल विकास संस्थाको अध्यक्ष पनि सायद यहीँ हुनुहुन्छ होला, को हुनुहुन्छ, दुइटै मान्छे यहाँ हुनुहुन्छ। योजना छान्दा उहाँहरूले आफ्ना कुराहरूलाई कति राख्नुभयो अथवा कति राख्नु भएको छैन अथवा कसरी राख्नुहुन्छ
म उहाँबाट जवाफ लिइहालेँ। कार्यपालिका सदस्य पनि हुनुहुन्छ विष्णुवादीजी, तपाईँले छलफल गर्नुभयो कि नै यहाँ?
मैले छलफल झुब्राकोलाको लागि हरेक बोर्ड मिटिङमा पनि आवाज आउँछ, तर अब बोर्ड मिटिङमा पनि आफ्नो नीति र नियम हुन्छ, हरेक कुरा उत्तिकै निर्णय हुन्छ भन्न सकिन्न। वास्तविक त्यसको कुरा झुब्राकोलाको बस्तीलाई खानेपानीको समस्या हरे बाजी मेयर साहब हाम्रो त्यो बोर्डमा पनि जानकारी गराइहाल्छ र बिउरानीबाट पानी ल्याउने समेत कुरा वारबाट 50 ब्याग सिमेन्ट दिने र हाम्रो मेयर साहबले पनि बोलिबसेको छ, किनभने 4 किलोमिटर हाम्रो खोलामा पानी आउने छ, पाइप लाग्ने छ, त्यसको लागि मेयर साहब के गर्ने भनेपछि मेरो लागे पुगे समेत मैले सिफारिस कहाँ गर्नुपर्छ र नगरबाट के गर्नुपर्छ, तपाईँ हामी बोर्डमा छौँ यो काम गर्छौँ भन्ने खानेपानीबाट त्यो कुरा मिलेको छ।
अब तपाईँ यहाँ टोलवासीसँग के आवश्यकता छ भनेर छलफल गरेर ती आवश्यकताहरू बोर्डमा पुर्याउनुहुन्छ?
हजुर, अब यसको आवश्यकता भनेको यही हो, यो बस्तीभित्र सबभन्दा हामी बस्तीभित्र बसेर हामीले 3 कुरा चाहिँ जानकारी मैले जिल्लामा पनि अलिअलि पुर्याइसकेको छु। एउटा हजुरको हामीलाई भरिसक हाम्रो माग भनेको त विद्युत, अहिले हजुरको 34 सालबाट यहाँ बसेको बस्ती हो, अहिले 44 सालबाट हामी यहाँ बसोबास गरेका छौँ, अहिले 32 वर्ष लगभग 32 वर्ष हाम्रो बसोबास भयो, यो बस्तीले बसोबास हुन पाउनुपर्छ।
अब तपाईँ स्थानीय सरकारमा आउनु भएको छ, बोर्डको सदस्य हुनुहुन्छ, तपाईँले यो समस्या समाधानका लागि यो कुरा उठाउने भनेर त पहल तपाईँले गर्नु पऱ्यो नि सदस्यज्यू।
हजुर, मैले यो पहल गरिरहेको छु यहाँको बस्तीको लागि। अब यो सधैँ खोलो कुरेर मार्दा हाम्रो बसोबास हुन त सक्दैन, तर अहिलेको सरकार स्थानीय सरकारसित कर्णाली छपर्देशसित पनि यो कुरा पुर्याउनको लागि हाम्रो योजनाहरू तयार छ।
धन्यवाद। तिनीहरू छेउमा टोल विकास समितिको अध्यक्ष हुनुहुन्छ।
तपाईँलाई नमस्कार, मेरो नाम खिमबहादुर वादी, यस शान्तिपुर टोल विकास संस्थाको अध्यक्ष। अब बस्तीको समस्याको लागि भनियो भने भनिसक्नुभयो मामाले 2034 सालबाट यो बस्ती यही झुब्रा
पहिलाको कुरा छोडौँ, अहिले चाहिँ तपाईँ टोल विकास समितिको अध्यक्ष हुनुभएको छ, यो टोलका के समस्या चाहिँ योजनामा पार्नु भएको छ?
यसको समस्या हामीले एउटा पानीको लागि आवश्यक समस्या राखिएको थियो, त्यो पनि हामीले जानकारी वडामै गएर जानकारी भन्दा पनि एउटा निवेदन पनि दियो र उहाँ अध्यक्षज्यूलाई पनि जानकारी गराए हो, र अर्को फेरि यो तरबन्धनको लागि तत्काल आवश्यक समस्या छ, तरबन्धनको लागि पनि यो जानकारी गरेको हो, त्योमा मिटिङमै पनि छलफलमै राखेको हो। अनि एउटा यो बर्खाको लागि, अब यस्तो नदीको विषय कटन भयो, पुरा ठुला खाल्टा भए, अब पम्प भन्नुभयो, अहिले मेरो हिसाबले भन्नुभएको कुरालाई, अब पम्पबाट हामीले राखेका थियौँ पानी खानालाई, 2-4 बनाइएको थियो यो ह्यान्ड पम्प भन्ने, अहिले त्यो ह्यान्ड पम्पमा पानी आउँदैन, किनभने जति त गहिरो गयो, गहिरो गएपछि ह्यान्ड पम्प पानी नै नआउने भएर त्यसमा ह्यान्ड पम्पबाट पानी आउँदै आउँदैन, सम्पूर्ण बस्ती यही खोलाको पानी र एउटा ढिकमा एउटा यस्तो नाउलो जस्तो बनाएको छ, सरले हेर्न पनि सक्नुहुन्छ, त्यो नाउलाबाट पानी ल्याएर खान्छन्। अब त्यो पानीले प्राय बस्तीलाई साह्रै समस्या भन्दा पनि झारा बान्तादेखि बिमारी सम्पूर्ण आवश्यक समस्या भनेको यो नै छ। अनि
हस्, धन्यवाद धन्यवाद, म जवाब लिइहालेँ मेयर साहबबाट। पानीको समस्या असाध्यै छ, ह्यान्डपम्पले पनि काम गरेन, 2-4 ह्यान्डपम्प देखिए तर त्यो देखाउनका लागि मात्रै छन् भन्ने कुरा आयो, कसरी समाधान गर्न सकिन्छ यहाँको खानेपानी?
अब अघि नै हाम्रो विष्णुजीले भनिसक्नु भएको छ, उहाँले पानीको मुहान यदि व्यवस्था गर्नुभयो र त्यो कुरा चाहिँ पानी म मुहानै बनाइन्छु भन्न त मैले पनि सक्दिनँ, पानी हिँडबाट तान्यो कि त्यही पानी नै प्रयोग गर्न पर्यो, मैले उहाँहरूसँग भनेको छु यो वर्ष जसरी भए पनि यदि पानीको मुहान उहाँले व्यवस्था गर्नुभयो भने 2-400 किलोमिटर चाहिँ 2-4 किलोमिटर भित्रको एरिया भन्नुभएको छ, झुप्रा बस्तीको लागि पानीको कुरामा चाहिँ हामी नगरपालिकाले आफ्नो बजेट छुट्याउँछ, यो वर्षसम्म हामीले खानेपानी कार्यालय हामीसँग आएको छैन, तर एकीकृत ग्रान्ट अन्तर्गत अब स्थानीय खानेपानी र साना खानेपानी आयोजनाहरू स्थानीय सरकारको भएको कारणले गर्दा यो हाम्रो कार्यक्षेत्रभित्र पर्ने भएको हुँदा मुहान पत्ता लगाउनु भयो भने हामी साउन पछाडि यो प्रक्रियामा चाहिँ अगाडि बढ्न सक्छौँ, त्यसका लागि स्थानीय बासिन्दा र चाहिँ वडा र नगर कार्यपालिका र अन्य सङ्घ संस्था जोसँग जहाँ जसरी मिल्न सकिन्छ त्यसका आधारबाट यो बस्तीमा कम्तीमा चाहिँ धारोबाट एउटा धारो दुईटा धारो कति ल्याउन सकिन्छ त्यो पानीको स्रोतका आधारमा ल्याउनका लागि मैले पनि प्रयत्न गर्ने कुरामा चाहिँ मैले अहिले यहाँ राख्न चाहन्छु।
म सांसदज्यूबाट जवाब लिन चाहे जस्तो अघि नै एकजना महिला सहभागीले भन्नुभयो दलित कोटा छुट्याइया छ भनेर विभिन्न ठाउँमा खबरहरू सुन्न पाइन्छ, उहाँको छोरी पढ्नु भएको छ जाहिरको खोजीमा हुनुहुन्छ, के गर्न सकिन्छ?
कोटा छुट्टिएको साँच्चै अब हाम्रो सङ्घीय संविधानमै अहिले लेखिएको छ दलितहरूको लागि कोटा छुट्टिएको छ।
कोटा छुट्टियो त्यो कोटा यहाँ झुब्रा बस्तीसम्म आइपुग्ने टाटा बाटाको सहर बजारतिरै सकिएछ कि क्या हो सांसद?
होइन, यहाँबाट पनि आफूले पहल र प्रयत्न गर्नु पर्यो किनभने दलित दलितभित्रै पनि प्रतिस्पर्धा हुन्छ र साँच्चै भन्नुपर्दा दलितभित्रको पनि अझ पीडित दलित भनेको यही वादी समुदाय होला, यो हामीलाई अवगतै छ र समग्रमा जोडिएको छ। अहिले अब उहाँहरूसँग हुनसक्छ केही दलितहरू अलिकति बाठा टाँठा पनि हुनुहुन्छ, कोही त्यस्तै पनि छन् होइन, उहाँहरूले अब हुन्छ नि अब प्रतिस्पर्धा गर्दा उहाँहरूको नाम आयो होला, उहाँहरू पर्नुभयो होला, होइन उहाँले नाम निकाल्न सक्नु भएन होला, अझै प्रयत्न गर्ने हामी प्रयत्न गर्दै जाँदा एक दिन हामीले लक्ष्य र उद्देश्य बोक्यौँ भने एक दिन पक्कै पुरा हुन्छ, किन पुगिन्छ, लक्ष्यमा पुगिन्छ, हरास खानु हुँदैन, एकपटक दिइन्छ भएन भनेर अनि अर्कोतिर आफ्नो ध्यान दृष्टि लगाउने होइन कि रेगुलर
हुनुपर्छ। यहाँलाई मैले रोकेँ, यो समुदायबाट कक्षा 10 SLC पास गरेको बिरलै हुनुहुन्छ तर उहाँको छोरीले 17 भनेपछि उहाँले बिए पढाउनु भएको छ तर उहाँले काम पाउनु भएको छैन, पहल केही हुन्छ त्यसमा? उहाँलाई काम दिलाउनुमा
हेर्दा पढ्नु भएको छैन हो साँच्चै हामीलाई पनि थाहा भएको कुरो, किनभने पढ्न सक्नु पनि हुन्न, अब अहिले नै भनिसक्नुभयो आमा बुवा बालुवा निकाल्न जानु पर्यो, मजदुरी गर्न जानु पर्यो, छोराछोरीलाई खाना पकाएर समयमा खुवाएर पठाउने कुरो उहाँहरूबाट नभएपछि कसरी त्यो बच्चा एकदमै पढाइमा ट्यालेन्ट हुन्छ भन्ने कुरो हामीले पनि विश्वास गर्छौँ र उहाँहरूलाई सबै कुरोको भार छ, त्यसमध्ये पनि अब राज्यले पनि केही सहयोग गर्नुपर्छ अझै पनि उहाँहरूलाई, किनभने सबैभन्दा
गर्नुपर्छ भन्ने कुरामा दुई मात्रै भएन, हेर्नुहोस् त 30 वर्ष हुन थालिसक्यो, कतिपय यहाँ घरहरू भएको, कतिपय नयाँ पनि आउनु भएको होला, तर 30 वर्षमा ठुलो राजनीतिक परिवर्तनहरू भए, तपाईँ हामी सडकमै थियौँ, संसदसम्म पुग्यौँ, कोही मन्त्रालयसम्म पुग्यौँ होला, तर उहाँहरूको अवस्था उस्तै छ।
होइन, 30 वर्षको कुरो त आइहाल्यो त्यति बेला, अहिले साँच्चै भन्नुपर्दा स्थानीय तहको चुनाव पनि नभएको लगभग 15-20 वर्ष भएन र 20 वर्ष त त्यत्तिकै पनि हामीले कर्मचारी तन्त्रकै हातमा यो देश रह्यो कि, अब बल्ल त तिनै तहका हामीले चुनावहरू गराइसकेका छौँ, सकिन्छ जे जति सक्छ स्थानीय सरकारले पनि यसलाई पहल र प्रयत्न गर्ने छ यो समुदायलाई उठाउनका लागि, यदि स्थानीय सरकारले नसकेको कुरा हो भने प्रदेश सरकारले त्यसमा ध्यान दिन्छ, यदि प्रदेश सरकारले पनि नसक्ने अवस्था हो भने त हामी सँगसँग पनि हामीले केही कुराहरू यहाँहरूको आवाजहरू उठाएर यहाँहरूका मागहरूलाई राखेर मागहरू पुरा गर्नेतिर त लाग्नुपर्छ।
हस् धन्यवाद, म तपाईँ सहभागीतिर जान चाहन्छु।
म विष्णुबहादुर वादी कार्यपालिका सदस्य हो, सधैँ ढुङ्गा बालुवा खनेर महिलाहरूलाई पानीमा डुबाएर बसिरहने हाम्रो चाहना होइन, बेलुको दिनमा पनि धेरै बाजी हाम्रो चुनाव भएन र धेरै बाजी हाम्रा प्रतिपत्रिकाहरू पनि हामीले निवेदनहरू पनि जिल्लाबाट काठमाडौँ समेत पुर्यायौँ, यो वादी समुदायको भूमिहीन जात हो, यसको बसोबासको व्यवस्था हुनुपर्छ भन्ने हाम्रो पहिला पनि माग थियो, अब अहिले झन् हजुर एकछिन यसको लागि म हजुरहरू के भन्छु भने अब महानगरपालिका भए पनि हाम्रो प्रमुखजी यही हुनुहुन्छ, स्थानीय सरकार छपरदेशको सांसद पनि यही हुनुहुन्छ, वास्तविक यो बस्तीको लागि बसोबास र घाँसपासको व्यवस्थाको लागि खोजी हुनुपर्छ भन्ने मेरो एउटा माग छ।
हस् धन्यवाद, म जवाफ लिइहालेँ प्रमुखज्यू, यहाँ यत्रो बस्ती छ तर उहाँसँग लाल पूजा छैन, के गर्न सकिन्छ यसलाई?
अब मैले बुझेको कुरा यहाँ गर्नुपर्छ र मलाई लागेको कुरा मैले भन्नुपर्छ, दुईवटा कुरा। मैले बुझेको कुरा आजसम्म के हो भन्दा प्राकृतिक प्रकोपका हिसाबले यो क्षेत्र उच्च जोखिममा छ, त्यस कारणले बस्न मिल्दैन भनेर खोलाको चाहिँ विज्ञहरू अथवा वातावरणीय हिसाबले भनेको चाहिँ मैले सुन्छु, एउटा कुरा। अर्को कुरा, यो बस्ती नै समग्र वन क्षेत्रभित्र पर्छ, दोस्रो कुरा। तेस्रो कुरा, यहाँको सामुदायिक वनले योलाई यो बस्ती विकास गर्नका लागि आवश्यक अनुमति दिएको छैन, यो एउटा मैले सुनेको बुझेको कुरा मैले गरेँ।
तर जसरी 115-16 घर बस्ती यहाँ बस्नु भएको छ, अब उहाँहरूलाई सुरक्षित बसोबासको लागि उहाँहरूको वैकल्पिक व्यवस्था के गर्न सकिन्छ?
अब त्यही हेर, मैले बुझेको कुरा भने अब मलाई लागेको कुरा मैले भन्दैछु यहाँलाई। अब यहाँ बस्ने मध्येको कतिजना सुकुम्बासी हुनुहुन्छ उहाँहरूलाई थाहा होला र उहाँहरूले आफूले बुझ्नुपर्ने कुरा हो। सुकुम्बासी भन्ने कुरा एउटा कुरा हो, रोजगारीको अवसर प्राप्त गर्ने अर्को कुरा हो। त्यस कारणले मैले बुझेको कुरा के हो भने यो बस्तीमा बस्ने महानुभावहरू, जनताहरू, मलाई लाग्छ करिब करिब 70-80% महानुभावहरू सुकुम्बासी हुनुहुँदैन र बाँकी चाहिँ 30% सुकुम्बासी हुनुहुन्छ र रोजगारीका हिसाबले 90% चाहिँ बेरोजगार हुनुहुन्छ, त्यस कारणले यो खोलो पुरिरहनु भएको छ। यदि राज्यका हिसाबले हामीले रोजगारीको एउटा अवसर छुट्टै दिन सक्यौँ भने मलाई लाग्छ यहाँ बस्ने दिदीबहिनीहरूले यो खोलामा कुर्ने इच्छा पनि छैन र दाजुभाइलाई आफ्ना श्रीमतीहरूलाई खोलामा डुबाउने इच्छा पनि छैन। त्यस कारणले राज्यको तहबाट हामी स्थानीय सरकारको तहबाट
उहाँहरूलाई रोजगारी दिलाउन नगरपालिकाले के गर्दैछ?
अब हामीले गर्न सक्ने भनेको कुरा सिपका कुराहरू हुन सक्छन्, उहाँहरू चाहिँ दिदीबहिनीहरूले गर्न सक्ने सिपका कुरा के रहन सक्छन्? हाम्रो पाटोबाट हामी चाहिँ त्यो तालिमका कुराहरू दिन सक्ने, यदि उहाँहरू मिलेर केही चाहिँ रोजगारीको चाहिँ यहाँ अलिकति यही खोलामा पनि स्वास्थ्य र चाहिँ सँग अलिकति सस्तो हुने खालको चाहिँ कुनै चाहिँ प्रावधान प्रविधि आउन सक्छ कि त्यो कुरा हो भने हामी हाम्रो तहबाट लगानी गर्न सक्छौँ र हामीले अहिले नै उद्योग खोलेर सबै दिदीबहिनीहरूलाई रोजगारी दिन सक्ने अवस्था हाम्रो
स्थानीय सांसदज्यू प्रदेश सरकारले घर घरमा रोजगारी भन्ने लगायतका विभिन्न नाराहरू पनि ल्याइरहेछ। यहाँले प्रत्यक्ष आफै देख्नुभयो, अब उहाँहरूलाई रोजगारी दिनको लागि आत्मनिर्भर बनाउनको लागि प्रदेश सरकारले के गर्न सक्छ? यही समुदायको प्रतिनिधित्व गर्ने सांसद यहाँ आउनुभएको हुनाले तपाईँको पहल के हुनसक्छ?
होइन, पहिला त उहाँहरूको बारेमा नीति निर्माण गराउने कुरो नै ठुलो होला। यति नीति नबनाउँदै हामी यो गर्छौँ त्यो गर्छौँ भन्न पनि यति सान्दर्भिक ठान्दिनँ म। पहिला त नीति बनाउनको लागि हामी गएका हौँ, तपाईँ उहाँहरूलाई सुहाउँदो खालको नीति बनाइयो भने तर हामीलाई पनि डर छैन।
20-30 वर्ष बित्यो, पुस्ता दोस्रो तेस्रो पुस्तामा आइपुग्यो सांसदज्यू,
होइन
उहाँहरू अनुसारको नीति बनेन।
उहाँहरू अनुसारको नीति बन्नको लागि अब त हाम्रो स्थानीय हाम्रो सिंहदरबारको सबै हरेक कुरा त अब स्थानीय सरकारमा आउँछ, घर घरमा आउँछ भने यही हो कि तीन तहको चुनाव भयो, तीन तहमा पनि एक वर्ष कार्यकाल स्थानीय तहले काम लगभग नीति बने पनि नबने नि आफूलाई काम चलाउने नीति बनाएर भए पनि उहाँहरूले काम सुरु गरिसक्नु भएको छ। प्रदेशमा त अझै अलमल छ नि त।
हँस्यालाई मैले रोकेँ, अब धेरै प्रदेश सरकार अलमलमा नपरोस्, छिट्टै एउटा गति लियोस्, हामी पनि यही कामना गरौँ। ताराजी, के कस्तो सिपमूलक रोजगारी अथवा आत्मनिर्भर बनाउन के कस्ता सम्भावनाहरू यहाँ छन्? तपाईँले यहीँ बसेर काम गर्नुभएको छ, मेयर साहबले भन्नुभएको छ हामी आफ्नो तहबाट गर्न सक्ने सिपमूलक कामहरू आत्मनिर्भर बनाउन सकिने कार्यक्रमहरू उहाँहरूको लागि ल्याउन सक्छौँ भन्नुभएको छ, के गर्न सकिला तपाईँलाई के लाग्छ?
मलाई के लाग्छ भने यहाँका महिला दिदीबहिनीहरूको लागि सबभन्दा त अब यहीँ बस्दै आइरहनु भएको छ, अब जङ्गलको छेउनिर होइन, यसको लागि आय आर्जन स्वरूप बाख्रा पालन कार्यक्रम अथवा बङ्गुर पालन कार्यक्रम, कसैलाई सिलाइ कटाइ, दुई चारजना अलिकति 5-6 क्लास पढेको दिदीबहिनीलाई सिलाइ कटाइ तालिमहरू को उपलब्ध गराइदियो भने यसरी नै आफ्नो जीविकोपार्जन गर्न सक्नुहुन्छ कि भन्ने मलाई त्यो विचार आउँछ। हामी छलफल पनि गर्छौँ कतिपय समूहमा। हाम्रो एउटा यहाँ सहकारी संस्था छ, कृषि तथा पशुपालन भनेर एउटा हामीले सहकारी दर्ता गरिरहेका छौँ। हाम्रोमा 75 महिला दिदीबहिनी सदस्यहरू हुनुहुन्छ अनि यसमा हामीले कृषि तथा पशुपालन भने पनि त्यो गर्न सकिरहेका छैनौँ, किनभने अब हामीले बचत थोरै थोरै बचत सङ्कलन गर्ने उठाउने गरिरहेका छौँ। अब बाख्रा पालन कार्यक्रम गर्छौँ तर अब कतिपय बाख्राहरू पनि पालिराख्नु भएको छ, बन्न जाँदा अब घाँस काट्न नपाइने अवस्था पनि आइरहेको छ, त्यस कारणले गर्दा पनि अब हामीलाई अलिक गाह्रो भएको छ। अब सिपमूलक तालिम अथवा आय आर्जन, अब सामुदायिक वनले हामीलाई घाँस काट्न तिमीहरू अब पाउँदैनौ भनेर त्यसरी वनमा बाख्राहरू गयो भने अथवा हामी घाँस काट्न गयौँ भने पनि हामीलाई समातेर जरिमाना तिराउने यस्तो काम गरिराख्नु भएको छ, त्यस कारणले हामीलाई पशुपालनलाई पनि अलिक गाह्रो भइरहेको छ। अनि आय आर्जन भनेकै हाम्रो त्यही हो, शिक्षा नभएको कारणले गर्दा हामी ठुलो रोजगारी जागिरी गर्न सक्दैनौँ, तर सिपमूलक तालिम सिलाइ कटाइ अथवा अरू तालिमहरू उपलब्ध भयो भने अब त्यही अनुसार हामीले गरेर आफ्नो जीविकोपार्जन गर्न सकिन्छ जस्तो मलाई लाग्छ।
म जवाब लिइहालेँ। प्रमुखज्यू, घर यहीँ छ, यहीँ बसोबास छ, उहाँहरूको नजिकै वन छ, तर वस्तुभाउ बाख्रा चराउन पाउनुहुन्न किनभने उहाँहरूसँग लाल पूर्जा छैन। अब उहाँहरूलाई नगरपालिकाले अहिले उहाँले सिलाइ कटाइ लगायतका कुराहरू गर्नुभयो त्यतातर्फ पहल गर्न सक्छ?
यो जेठको लास्टमा आएर त मैले सक्छु भन्न चाहिँ सक्दिनँ, तर आगामी वर्षको कार्यक्रममा उहाँहरूले रुचि राख्नुभयो भने निश्चित रूपमा सिलाइ कटाइ र बाख्रा पालन या आय आर्जनका कार्यक्रमहरू केही न केही हामी अब 75 हुनुहुन्छ 75 हामी दिन सक्छौँ भन्ने पनि होइन। तर मलाई अलिकति लागेको कुरा मैले फेरि तपाईँ यो प्रश्नभन्दा बाहिरको कुरा हो, यो बस्तीले अलिकति आफूलाई पनि चेन्ज गर्नुपर्छ कि भन्ने मलाई चाहिँ लाग्छ। साँच्चै चाहिँ उहाँहरूसँग
विकल्प कसले दिने
अनि विकल्प भनेको कुरा कहिले राज्यले दिनुपर्छ कहिले आफैले लिनुपर्छ, दुईवटा कुरा। यहाँ जस्तो आय आर्जनको हिसाबले हेर्दा उहाँहरूले कहिले 500 कमाउनुहुन्छ कहिले 2500 कमाउनुहुन्छ, 2500 भएको दिनमा चाहिँ मासु नै मासु भात सब एकदम मजाले चाहिँ खर्च गर्नुहुन्छ, कुनै दिन 500 हुन्छ ठिक्क गर्नुहुन्छ, कुनै दिन पैसै हुन्छ। त्यस कारणले यो सहकारी मार्फत बचतको प्रक्रियालाई पनि उहाँहरूले बढाउनु पर्ने हो कि यो आफ्नो फुड ह्याबिटलाई पनि चेन्ज गर्नुपर्ने छ। र बचत शिक्षाको कुरा छ, यो पाटोमा यदि हामीले चाहिँ सहकारीलाई चाहिँ उहाँको सहकारीलाई सहयोग गर्न पऱ्यो भने हामी त्यो कुरा गर्न सक्छौँ।
हस्, हामीसँग समय एकदमै कम छ, एकदमै नयाँ प्रश्न छ भने पछाडि हात उठाउनु भएको छ, राखिदिनु होला।
मेरो नाम छविलाल बादी, मैले अलिकति मलाई खुल्दुल लाग्यो यो बादी समुदाय 70% जग्गा जमिन भएको छ भन्दाखेरि, मैले अहिलेसम्म हेर्दा हामीले अध्ययन गऱ्यौँ 10% बादी समुदायसँग मात्रै पूर्जा छ, थाई पूर्जा। अनि जुन अहिले यो सहरी विकासले घरहरू दियो त्यो घर पनि हामीले अर्काबाट जग्गा थियो, अर्काको पूर्जा अस्थायी पूर्जाबाट जग्गा किनेर कागजको भरमा होइन हामीले त्यसरी घर बनाएका छौँ, त्यो पनि धेरै बादी समुदाय अहिले तितरभित्र भएका छन्। अर्को समस्या, जुन बादीले त्यो जग्गा किन्न सक्यो, जुन अहिलेन जग्गा किन्न सक्यो त्यो अस्थायी पूर्जाको, त्यो बादीले सहरी विकासबाट घर पायो। जुन बादीले जो ओडालभित्र बसेको छ, जो खोला किनारभित्र बसेको छ, त्यो बादीले घर कहिले पाउने, कहाँबाट पाउने, अनि त्यसको बसोबास कहाँ गर्ने, कुन कुन सरकारले कहाँबाट हेर्ने, त्यो समस्याहरू भयो। अनि अब जस्तो साथीहरू सबैले राखिसक्नुभयो खोलामा पानी खाने पानीको, यो समस्या हामीले धेरैपटक भनिसक्यौँ होइन। योभन्दा पनि म छुट्टै जग्गा जमिन भएको बादी तपाईँहरू आफै अध्ययन गर्नुहोस् होइन, अनि 10% भन्दा सायद बादी समुदायसँग थाई पूर्जा भएको बादी समुदाय पाउनुहुने छैन होइन। हामी अस्थायी पूर्जा ऐलानी जग्गामा त्यो सेतो पूर्जाको जग्गा किनेर घर त्यही पनि अहिले अलिक बढी आएर पाएको हो कि बादीले अब नपाएको, अहिले त घर पाउँछौ भन्दै ऐलानी जग्गा किन्दै त्यो जग्गा भोलि आफ्नो नाममा हुने कि होइन त्यो पनि थाहा छैन, कागजको भरमा लिएर हामीले घर बनाउने व्यवस्था गरेका छौँ, त्यो पनि अहिले त्यही धेरै भयो साथीहरूले बनाउनु भएको छैन, थोरैले बनाएको छ, यसलाई कसरी लिने।
हस् हस्, धन्यवाद। अरू कोही हुनुहुन्छ?
धन्यवाद। मेरो नाम हरिबहादुर बादी, बिनपा 11 यस झुप्रा खोलामा बस्छु। मेरो एउटा जिज्ञासा के छ भन्दा, हाम्रो प्रमुखज्यूले भनिसक्नु भएको छ लामो समयदेखि म बच्चा हुँदै बेलामा पनि आउँथेँ यो बस्तीलाई यही अवस्थामा देखिरहेँ र यो अवस्थामा छ भनेर उहाँले भन्नुभयो कि यो बस्ती अन्य मानव सरह होइन र तपाईँले अहिले यो अवस्थासम्म देख्नुभयो। तर मैले हजुरलाई यो भन्न खोजे होइन, तपाईँ भर्खर 1 वर्ष भयो हजुर यो आधिकारिक पदमा आउनुभएको होइन, योभन्दा अगाडिका हजुरको कुर्सीमा बस्नु हुने महानुभावहरूले बादी समुदायलाई पक्कै पनि मानवको रूपमा लिएको चाहिँ मैले यहाँनिर देखिरहेको छैन, किनभने बादी समुदायलाई भोट हाल्ने बेला मात्रै चुनावको बेला मात्रै यिनीहरूलाई एउटा मान्छेको रूपमा त्यति बेला गन्ने र सम्झिने अघि पछि चाहिँ यिनी जनावर आफ्नो घरमा बाँध्ने त्यो गोरु हुन्छ नि बर्खामा जोत्ने त्यो गोरुलाई बरु टाइममा घाँस हालिन्छ त्यसलाई टाइममा दाम्रो लगाइन्छ टाइममा दाम्रो खोलिन्छ र त्यसलाई राम्रो संरक्षण गरिन्छ भने हामीलाई त पशुको सरह चाहिँ यहाँको जुनसुकै पार्टीले पनि भन्न चाहन्छु मैले पार्टी एउटा होइन सबै पार्टीले चाहिँ त्यो अवस्थाले हेरिरहेको अवस्था छ।
म जवाब लिइहालेँ प्रमुखज्यू, प्रश्न बुझ्नुभयो त्यसलाई नदोर्याउँ। दुईवटा प्रश्न छ
अनि मैले हेरेँ छविजीले भनेको कुरासँग म सहमत छु, मैले पनि भन्न खोजेको त्यही हो। यदि तपाईँले अस्थायी सेतो लाल पूर्जा त्यो अस्थायी होइन, अब यदि सरकारले दिएको सेतो लाल पूर्जा थाई हो त्यसलाई विधि बनाएर चाहिँ एउटा प्रक्रियामा चाहिँ सरकारी निकायमा तिरो चलाउने क्याबिनेट डिसिजन चाहिँ प्राप्त हुन्थ्यो केन्द्रबाट भने, अब प्रदेश सरकारलाई र स्थानीय सरकारलाई कसलाई त्यो राइट हुने अझै टुङ्ग्या त छैन, तर ढिलो चाँडो त्यो तपाईँको चाहिँ जग्गा हो। र मैले यो कुरा किन उठाइरहेको छु भने बादी समुदायको विगतको चाहिँ एउटा स्वभाव, हाम्रो समाजले त्यो समुदायलाई हेर्ने दृष्टिकोण, त्यसका आधारबाट हामीले चाहिँ पाए पनि नराख्ने स्वभावमा हामी हिजो थियौँ र त्यो स्वभावलाई राज्यले त्यही रूपमा चाहिँ ग्रहण गर्छ। अघि नै हरिजीले भन्नुभयो मानवीय रूपमा राज्यले हेरेन, चाहिएको बेला प्रयोग गर्यो,
अघि होइन
भोट ब्याङ्कका हिसाबले आएर तपाईँलाई चाहिँ सबै पार्टीले गरे होला, तर त्यो कारणले भोलिका दिनमा चाहिँ हामीले त्यो कुरा राख्न सक्यौँ। र मैले स्थानीय सरकारको प्रतिनिधिका रूपले मैले यहाँ के कुरा भन्न चाहन्छु भने आजको दिनमा हामीले बस्ती व्यवस्थापन गर्न पर्दा यहाँहरूले पनि के कुरा भन्नुहुन्न भने झुप्रा खोलाको लाल पूर्जा पायो भने लिन्छौँ हामी जान मान्छौँ नत्र हामी जान्नौँ भन्नुभयो भने त मैले पनि लाल पूर्जा गर्न सकिन्छ भन्ने थाहा छैन। तर राज्यको दायित्व एउटा भूमिहीन मान्छेलाई बसोबासको व्यवस्था मिलाउनुपर्छ भन्ने मान्यता र संविधान त त्यो व्यवस्था भएको कारणले गर्दा प्रायोरिटीका हिसाबले पहिलो प्रायोरिटी चाहिँ बादी बस्तीलाई दिनुपर्छ भन्ने कुरा चाहिँ मलाई पनि लागेको छ र यो कार्यपालिकाको एजेन्डा र रहन हो। हामीले यो कुरा चाहिँ हाम्रो विष्णुजी पनि हुनुहुन्छ धेरै प्रश्न हामीले उठाएका छौँ, तर अहिले हामीले निर्णय गरेर तपाईँलाई लाल पूर्जा दिन सक्ने अवस्था हामीसँग छैनौँ। प्रदेश सरकारले के कानुन बनाउँछ त्यो कानुनका आधारबाट लाल पूर्जा वितरण गर्ने राइट कसलाई हुन्छ र हामीसँग भएको सार्वजनिक ऐलानी प्रति जग्गाको वितरणको अधिकार कसलाई रहन सक्छ, अहिलेसम्म हामीसँग भएको जग्गा स्थानीय सरकारलाई त्यसको संरक्षण गर्ने अधिकार चाहिँ हामीले दिएको छ। बस्ती बसिया छ भने हटाऊ, कोहीले चेपिया छ भने हटाऊ, सकेसम्म यसलाई चाहिँ व्यक्तिगत प्रयोगमा प्रयोग गर्न नदेऊ भन्ने अधिकार हामीसँग छ, तर वितरण गर्ने अधिकार चाहिँ केन्द्र र प्रदेश सरकारसँग रहेको हुँदा त्यो अधिकार हामीसँग अथोरिटी डेलिगेसन भएर आयो भने हामी बसेर छलफल गर्नेछौँ। यदि त्यो भएन भने पनि हामी हाम्रो ठाउँबाट प्रदेश सरकार र केन्द्रीय सरकारसँग लबिङ गर्नेछौँ, अथवा त्योसँग बन्ने बसोबास आयोग या सुकुम्बासी आयोग कुन बन्छ त्यो आयोगबाट सुरु गर्नेछौँ। र हामीलाई लागेको छ अहिले सबैभन्दा बढी समस्या भएको वडा नम्बर 11, वडा नम्बर 10 र वडा नम्बर 2 वीरेन्द्रनगरका यी तिनवटा वडामा सुकुम्बासी समस्या र भूमिहीनको समस्या र अस्थायी लाल पूर्जाको समस्या भएको कुरा चाहिँ हामीले पहिचान गरेका छौँ, देखेका छौँ, र त्यही आधारबाट चाहिँ हामी अगाडि बढाउनेछौँ भन्ने कुरा चाहिँ राख्न चाहन्छु।
हस्, म सांसदज्यूबाट जवाब लिन चाहन्छु। सांसदज्यू, हामीले एकातिर समावेशी प्रतिनिधित्वको कुरा गर्छौँ, ठुला ठुला कुरा गर्छौँ, तपाईँले देखिहाल्नुभयो यहाँको समुदायमा घाँस बास, स्वास्थ्य, शिक्षा जस्ता सामान्य आधारभूत सेवा सुविधाहरू उहाँले पाउनु भएको छैन। समावेशी प्रतिनिधित्वको कुरा, समानताको कुरा कहाँबाट होला?
यसमा मैले अघि नै भनिसकेको छु, पाँचवटा कुराको आवश्यकता, घाँस बास कपास भन्ने कुरो मैले यहाँहरूसँग भनिसकेको कुरो। अब यो समावेशिताको कुरो के हो भने, समावेशितालाई हेर्दा हामीमा पनि केही कुराहरू परिवर्तन आउनुपर्छ मलाई जहाँसम्म लाग्छ। ठुकुरीको चोट अचानकलाई थाहा हुन्छ भनेको जस्तै म पनि त्यो समुदायबाट आइरहेको र धेरै कुरा सुनिरहेको, र कतिपय कुराहरू त मैले के भन्छु भने, कार्यक्रममा जाँदा कुनै दलितहरूको कार्यक्रम छ भने मलाई चाहिँ नपठाउनुहोस् है भन्ने कुरा पनि राख्छु, किनभने मैले त त्यो भोग्दै आएको कुरा छ, अनि मैले किन उठाउने, अन्यले उठाइदिए हुन्छ नि भनेर म आफूले पनि त्यहाँ भन्ने गर्छु। अहिले यहाँ भूमिको कुरो साँच्चै अब नीति बनाउँदा नीति सँगसँग छ, परदेशमा आइपुगेको छैन, सायद भोलिका दिनमा परदेशले नै हेर्नुपर्छ कि जस्तो मलाई लागिरहेको छ। यसलाई चाहिँ हामी व्यवस्थित गर्नेछौँ। सबैभन्दा व्यवस्थित बसोबासको खाँचो छ, र यहाँका दिदीबहिनीहरू दाजुभाइहरूले पनि भोलि कुनै ठाउँमा लैजानुभन्दा अगाडि पूर्व धारहरू तयार हुनुपर्छ है, यो समुदायलाई लैजानुको लागि सङ्घले अथवा प्रदेशले अथवा स्थानीय तहले।
पूर्वाधारको तयार कुरा गर्दा यहाँले सुनिसक्नुभयो, पाँच कक्षासम्म स्कुल छ, मुस्किलले पढाइ हुन्छ, यहाँका बालबच्चाहरू स्कुल छोड्न बाध्य हुन्छन्, छ कक्षा पढ्न टाढा जानुपर्छ, भात खान समयमा भात खान पाइँदैन, अभिभावकहरू बिहान बेलुका काम गर्न जानुहुन्छ, बिहानभरि काम गर्न जानुहुन्छ, 12-1 बजीतिर आउनुहुन्छ, अनि पूर्वाधार कसरी तयार हुन्छ?
यो समुदायलाई व्यवस्थित बसोबास गर्नुको लागि त यही खोलामा होइन होला नि, अब कुनै अलिकति राम्रो ठाउँ, उहाँहरूलाई सधैँभरि बालुवा र गिटी मात्रैको पनि दिने होइन होला नि, ठेक्का रुचि अनुसारको काम दिनु पर्यो के, रुचि अनुसारको काम दिनु पर्यो,
काम दिने ठाउँमा पुग्नु भएको छ तपाईँहरू।
यही त हामी बोलिरहेछौँ, यहाँ आइरहेका छौँ, बोलिरहेछौँ कि नीति बनाउने ठाउँमा छौँ हामी। नीति बनाउने कुरामा पहिलो प्राथमिकता तपाईँहरूलाई नै राखेर तपाईँहरूकै मागहरूलाई, तपाईँहरूकै समस्यालाई राख्नेछौँ भनेर यहाँ बोल्न आइरहेको हो, अहिले भर्खरै तयार।
अवश्य पनि यहाँ उठेका कुराहरू प्रमुखज्यूले र सांसदज्यूले सम्बन्धित निकायमा राख्नुहुनेछ, खालि यो कुरा गरेर कुरैमा सीमित हुने छैन, यहाँ उठेका समस्याहरू सम्बोधनका लागि प्रयास हुनेछ। म अन्तिममा ताराजीप्रति जीसँग जान चाहेँ। यहाँ हामीले धेरै सानसाना आमा नानीहरू पनि आमा बनेको, बालबच्चा काखमा लिइरहेको, दोचुसाइरहेको समस्या देख्यौँ, यो बाल विवाहको समस्या कस्तो के छ?
अब यहाँ बाल विवाहको समस्या छ किनभने अब चेतना
संशोधिका भएको नाताले यहाँहरूले के पहल गर्नुभएको छ त्यसलाई रोक्नको लागि?
हामीले अब समूहमा छौँ, अब स्वास्थ्य स्वयंसेविका म भएको कारणले हामीले आमा समूह पनि गठन गरेका छौँ यसमा, यस ठाउँमा, र हाम्रो एउटा सहकारी पनि छ, त्यो मार्फतबाट हामी प्रत्येक महिनामा समूह बस्दाखेरि अथवा आमा समूहको बैठकको मिटिङमा पनि हामीले बाल विवाह गर्नु हुँदैन भनेर यसै जनचेतनाहरू जगाउने छलफल कार्यक्रम राखिरहन्छौँ।
त्यसको उपलब्धि केही भएको छ?
पहिलाको भन्दा त अहिले अलि उपलब्धि भएको छ, अलि धेरै परिवर्तन गर्न नसके पनि हामीले अलिअलि परिवर्तन भएको चाहिँ देखिन्छ।
हस्, आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, तपाईँले हामीलाई सल्लाह सुझाव पठाउन सक्नुहुन्छ। यसका लागि कार्यक्रम निचोड रेडियो भेरी, यस्तै गरी तपाईँ radiobheri@gmail.com पनि आफ्ना प्रतिक्रियाहरू पठाउन सक्नुहुन्छ। हाम्रो निम्तलाई स्वीकार गरिदिनु भयो, समय दिनुभयो, तपाईँ सहभागी सबैलाई धेरै धेरै धन्यवाद। यसै गरी आजका हाम्रा अतिथिहरू कर्णाली प्रदेश सभाका सांसद राजु गिद्दल नेपाली, वीरेन्द्र नगरपालिकाका मेयर देवकुमार सुवेदीज्यू र वादी समुदायका तारावादीज्यूलाई हार्दिक आभार व्यक्त गर्दै सबै सहकर्मी साथीसँगै म केशव ढकाल पनि यहाँलाई बिदा हुन्छु। हस्, नमस्ते।